أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا أبي القاسم محمد وقال أهل بيته الطيبين الطاهرين واللعنة الدائمة على قضائهم أجمعين أما بعد فقد قال الله تبارك وتعالى في كلامه الحميد وفرقانه المجيد قوله الحق وهو أصدق القائلين بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. تمام تعریفیں خدائے وحدہ لا شریک کے لیے جو کائنات کا خلق فرمانے والا اور کائنات پر اپنی مسلسل نعمتیں اور رحمتیں نازل کرنے والا، اور تمام ہدیے درود و سلام النزوات مقدسات کے لیے جو باعث خلقت کائنات بھی اور اشرف موجودات بھی. الحمدللہ الذی جعلنا من المتمسکین بالقرآن العظیم وجعلنا وجعلنا من المتمسکین بولایت علی ابن ابی طالب علیہ السلام وجعلنا وإياكم إن شاء الله من الطالبين بسأر الحسين مع وليه الإمام المهدي من آل محمد عليهم السلام. أما بعد، شکر پروردگار عالم کے ساتھ کہ اس نے اتنی زندگی اور عطا فرمائی کہ ماہ مبارک شعبان کی آخری ساعتوں سے ماہ مبارک رمضان کے استقبال کی توفیق مربوط ہو چکی ہے. یقیناً ہر علاقے میں اپنی اپنی رؤیت ہلال اور اپنے مراجع عزام کے مسائل کی روشنی میں ثبوت رؤیت ہلال کے مطابق ماہ مبارک شعبان کا ودا اور ماہ مبارک رمضان کا استقبال ہو رہا، اور آپ کی خدمت مقدس میں ایک ادنا سے طالب علم کی حیثیت لیے ہوئے ہر سال امام بارگاہ علی رضا شارجہ سے آپ کی خدمت میں اپنا سبق پیش کیا کرتا تھا. اب یہ سبق آپ کی خدمت میں پیش ہو رہا ہے اسی امام بارگاہ کے عنوان میں، البتہ شہر کراچی سے، اور انشاءاللہ روز آپ کی خدمت میں اپنا سبق پیش کرتا رہوں گا اس دولت یقین کے ساتھ کہ خداوند عالم ہماری خدمات کو اپنی بارگاہ میں شرف قبولیت عنایت فرمائے. ان تمام حالات کے اعتبار سے جو عنوان آپ کی خدمت میں اعلان کیا گیا، تفسیر نسیم سید الایام و تسبیحات و صلوات رمضانیہ، اس عنوان پر انشاءاللہ آغاز استقبال کے بعد آپ کی خدمت میں تذکرہ ہوگا. آج کی تقریر ماہ مبارک شعبان کے ودا اور ماہ مبارک رمضان کے استقبال سے آپس میں ربط قائم کر رہی، اور اپنے تقریر کے آغاز میں آئیے پہلے فقہی مسائل کو بیان کر دیں، اس کے بعد اپنے موضوع پر آتے ہیں. فقہی مسائل میں سب سے اہم ترین مسئلہ کرونا وائرس اور اس کے نتیجے میں پیدا ہونے والے کچھ مشکلات اور مسائل کو دیکھتے ہوئے بعض اہل علم حضرات نے سوالات مراجع عزام کی خدمت میں پیش کیے، اور مراجع عزام نے اس سوالات کے جوابات دیے، اور ان تمام تر جوابات میں ایک مشترکہ نقطہ، وہ نقطہ کیا ہے کہ ماہ مبارک رمضان کا یہ مسئلہ कि आया कोरोना वायरस के माहौल में रोज़ा रखा जाएगा या रोज़ा नहीं रखा जाएगा, बाद में कज़ा होगी। इस पूरे उनवान पर एक मुत्तफिक मसला ये मिलेगा आपको कि जनाब ये फर्दी मसला है, शख्सी मसला है, यह कोई हुकूमत का अनाउंसमेंट नहीं है कि जनाब सारे बाजार बंद हो जाएंगे। यह कोई हुकूमत का ऐलान नहीं है कि सारे एयरपोर्ट्स बंद हो जाएंगे। यह कोई ऐलान नहीं है कि सब के सब अफराद पर से रोजे का वजूब खत्म हो जाएगा मसलन, नहीं ऐसा नहीं है। हर शख्स का शख्सी और जाती मसला। अब आइए, पहली बात तो यह कि क्या यह पहली मर्तबा ऐसा हुआ है कि यह मसला पेश आया हो, या इससे पहले भी ऐसे मसाइल पेश आ चुके। हमने कल भी आपकी खिदमत में मासूमीन की बारगाह मुकद्दस से कुछ ऐसी मिसालें आज के मसाइल के साथ बयान की थी कि आज के मसाइल का हल 1400 साल पहले रिवायात मासूमीन ने अता कर दिया था, और अब फिकी मसाइल में माह मुबारक रमजान के रोजों के हवाले से 1400 साल पहले कुरान मजीद फुरकान हमीद ने यह मसला हल कर दिया था। फमन कान मिनकुम मरीजन औ अला सफरिन फइद्दतुम मिन अय्यामिन उखर, पहला मसला। सूरह मुबारक अल बकरा की आयत नंबर 183, 184, फिर 186, 187 पढ़ते जाइए तो आपको माह मुबारक रमजान के हवाले से काफी बातें समझने में मदद मिल सकती है। कुरान 1400 साल पहले से कह रहा कि तुम में से अगर कोई शख्स मरीज हो, तुम में से, पहली बात याद रखें, या अय्युहल्लज़ीना आमनु कुतिबा अलैकुमुस्सियाम, ए साहिबान ईमान तुम सब पर रोजे लिखे गए, तो पहला ऐलान तो यह है। दूसरा ऐलान क्या है कि तुम में से अगर कोई मरीज हो, क्या मतलब, अब यह ऐलान शख्सी हो गया, तुम में से कोई अगर मरीज हो, औ अला सफरिन या सफर पर हो, फइद्दतुम मिन अय्याम नुखर, तो वो फिर रोजों की गिनती बाद में दूसरे दिनों में मुकम्मल करे। तीन छूट गए तो बाद में तीन रखेगा, यानी एक के बदले एक, पांच छूट गए तो पांच रखेगा यानी एक के बदले एक, ईद के बाद शव्वाल के महीने से लेकर और शाबान तक, ये इद्दतुम मिन अय्यामिन उखर, इद्दत माने गिनती, आने वाले दिनों में गिनती मुकम्मल करे। इस एतबार से याद रखें पहली बात कि ये मसला मसला शख्सी है, तमाम मराज उज़्ज़ाम ने कोरोना वायरस के हवाले से रोजे के बारे में पूछे गए सवालात और इस्तफ्तात में ये जवाब दिया कि शख्सी मसला है, अनाउंसमेंट नहीं है। अब उसके बाद जिसका मसला है कि अगर रोजा रख ले तो शिद्दत प्यास की बुनियाद पर कोरोना वायरस से उसका इस अंदाज से बीमार हो सकता है, या बीमार पहले से है तो मर्ज बढ़ सकता है, या इलाज में ताखीर हो सकती है। मैं इशारा कर रहा हूं आयतुल्लाह उलुज़्मा आगाए सैयद अली हुसैनी सिस्तानी और आयतुल्लाह उलुज़्मा रहबर मुअज़्ज़म आयतुल्लाह खामनाई के दिए गए जवाबात की तरफ। शख्सी मसला, अगर खौफ हो, अगर दीनदार डॉक्टर्स आपसे ये कहें कि जनाब ये रोजा रखना आपके लिए नुकसानदेह है, गर्मी का मौसम, आपके इलाके में वायरस फैला हुआ है, आपने रखा तो वायरस आप पर अटैक कर देगा और आपको हर थोड़ी देर बाद पानी पीना चाहिए, अब ये तो मसला आ गया कि शख्सी मसला है, अगर आपका है तो आपके लिए बाद में कजा है, आपका नहीं है तो आप पर रोजा रखना वाजिब है। रोजा वाजिबात में से है, मुसल्लमात में से है। रोजे की इतनी ज्यादा अहमियत के सरकार खत्म ये मर्तबा सल्लल्लाहु अलैहि वसल्लम शायद फरमाते हैं, और इसी हदीस को आयतुल उज़्मा हाफिज बशीर हुसैन नजफी साहब ने इस तरह बयान किया فرماتے ہیں کہ سومو تصحو، کہ اللہ کے حبیب کا فرمان ہے کہ روزہ رکھو اور صحت مند ہو جاؤ. تو روزہ رکھنے سے صحت ملتی ہے، موت نہیں ملتی. اور سخت ترین گرمی میں روزے آتے تھے، پہلا ماہ مبارک اتنی سخت گرمی میں آیا کہ بعض مورخین لکھتے ہیں کہ اس لیے اس کو ماہ رمضان کہہ دیا گیا. یاد رکھیں اس بات کو کہ یہ مسئلہ شخصی ہے، ہر ایک کے لیے نہیں ہے. اس کا مرض کا مسئلہ ہو، مرض بڑھ جائے، مرض میں مبتلا ہونے کا خوف ہو، یا مرض میں مبتلا ہو روزہ رکھے تو کہیں علاج میں تاخیر نہ ہو جائے، تین مسئلے. اس کے لیے ان حالات میں روزہ نہ رکھنے کا عنوان قائم ہوگا، مگر بعد میں قضا کرنا ہوگی. فعدت من ایام اخر. ایک آیت آپ کی خدمت پیش کی گئی کہ فمن کانا منکم مریضن او علی سفر. اب رہا ایک کسی ایسے کا مسئلہ کہ مولانا بعد میں تو پتہ نہیں ہمت ہو نہیں ہو، اس قابل رہے نہ رہے، تو قرآن نے 1400 سال پہلے بھی آپ کا مسئلہ بیان کیا. وہ الَّذِينَ يُطِيقُونَهُ فِدْيَةٌ طَعَامُ مِسْكِينٍ، اور جن پر ہو روزہ رکھنا باعث مشقت، يُطِيقُونَهُ جن کی طاقت میں روزہ نہ ہو، فِدْيَةٌ طَعَامُ مِسْكِينٍ، ان کے لیے روزے کے بدلے فدیہ ہے ایک مسکین کو کھانا کھلانا. نئی بات کوئی بھی نہیں، سب وہی باتیں. مریض کا مسئلہ اور جو روزے کے قابل نہ رہے زندگی میں آگے چل کر، اس کا مسئلہ. اب آئیے تیسرا مسئلہ. کیا پروردگار عالم نے روزے اس لیے قرار دیے کہ ہم کو مشکل میں ڈال دے؟ تو انہی آیات روزہ میں سورہ مبارک البقرہ میں تیسرا جملہ آپ کو ملے گا، یرید اللہ بکم الیسر، اللہ تمہارے لیے آسانی چاہتا ہے. ولا یرید بکم العسر، اللہ تمہارے لیے مشکل نہیں چاہتا. یہ تین فارمولے یاد کر لیجئے، ایک مریض کا مسئلہ، ایک شدید مشقت کا مسئلہ، ایک اس کا مسئلہ جو آپ کے ذہن میں بات آ گئی کہ روزہ تو خدا کی طرف سے کوئی مشکل کام ہے، اللہ تمہارے لیے آسانی چاہتا ہے، اللہ تمہارے لیے مشکل نہیں چاہتا. اب آئیے یہ تین مسئلے بیان ہونے کے بعد اب آتے ہیں ایک اور مسئلے پر. بہت اچھے انداز سے تربیت کر رہے ہیں والدین نے بچوں کی کہ مستحبات پر توجہ رہتی ہے، لیکن یاد رکھیے ماں باپ کی نگاہوں میں بچے بچے رہتے ہیں، بڑے ہو جائیں تب بھی انہیں بچہ ہی خیال کرتے ہیں. محبت میں بچہ خیال کیجیے اپنے مقام پر، لیکن مولائے کائنات علی ابن ابی طالب علیہ الصلوۃ والسلام کے لحاظ سے یہ تین حصے عمر کے، 7 سال، پھر 7 سال، پھر 7 سال، ان میں انہیں رویوں پر غور کی جو امام نے ارشاد فرمایا. ان تمام رویوں کو تو آپ نے یاد کیا ہوا ہے، بھائی غور کیجئے کہ مسئلہ فقہی کیا ہے. آپ کی بیٹی، آپ کا بیٹا کب بالغ ہو جاتا ہے؟ ماہ رمضان کے آنے سے پہلے، جیسے سالگرہ یاد رکھتے ہیں، جیسے اور بچے کے معاملات اور خواہشات میں آپ یاد رکھتے ہیں اس کی باتوں کو، ایسے خدا کی باتوں کو یاد رکھیے. بیٹا بالغ کب ہو جاتا ہے؟ تین علامتیں بیان کی. پہلی علامت کہ جب قمری اعتبار سے 15 سال مکمل ہو جائے تو بیٹا بالغ ہو جاتا ہے. 15 سال مکمل ہونے کا مطلب، یہاں بعض لوگ کہتے ہیں شمسی لحاظ سے 15 سال مکمل ہو جائیں، اس کا مطلب قمری اعتبار سے 14 سال 7 مہینے 15 دن قمری اعتبار سے مکمل ہو جائے. اس حد تک باریکی ہے، اگر ماہ رمضان کی پہلی تاریخ اذان صبح سے 10 منٹ پہلے یہ ٹائم پیریڈ پورا ہو گیا بچے کا، آپ کے بیٹے کا، تو بیٹے پر اس دن کا روزہ واجب ہو گیا. اور اگر اذان صبح فجر کے 10 منٹ کے بعد یہ ٹائم واقع ہوا تو اس دن کا روزہ واجب نہیں ہوا، اب اگلے دن سے اس پر روزہ واجب ہوگا. याद रखें इस बात को कि बेटे का बालिग होने का मसला पहला, उसकी उम्र का मसला, 15 साल मुकम्मल हो जाए यानी 14 साल कमरी अतबार से 7 महीने 15 दिन। दूसरा मसला वो खास मसला के जिसमें कहते हैं कि जनाबत वाकई हो जाए यानी उसको मनी खारिज हो जाए, मनी के खारिज होने की बुनियाद पर भी बेटा बालिग हो जाता है। अपनी औलाद से बाखबर रहिए ताकि उसके वाजिबात और मुहर्रमात से उसको आगाही दे सकें। एक दोस्त बनकर, हिजाब अपने मकाम पर है, शर्म अपने मकाम पर, शरीयत अपने मकाम पर है। आपको मालूम हो कि आपका बेटा बालिग हो गया ताकि उसको आप जनाबत के मसाइल बता सकें और उसके वाजिबात का ख्याल कर सकें। तीसरी बात, किस तरह अलामत बुलूग है? अलामत बुलूग ये कि उसके नाफ के नीचे सख्त बालों का निकल आना। अब इसमें इख्तलाफ है कि सीने पर, बगलों के अंदर और चेहरे पर सख्त बालों का निकल आना आया अलामत में शामिल है कि नहीं, इसमें इख्तलाफ है। लेकिन तमाम मराद उजाम के लिहाज से 3 अलामतें बच्चे के लिए हैं, एक उम्र, एक जनाबत यानी उसके मनी का निकल आना, और तीसरा उसके बालों का नाफ के नीचे निकल आना। अलबत्त बेटियों के लिए अलामत इससे मुख्तलिफ है और सिर्फ एक अलामत बयान की गई कि बेटी की उम्र मुकम्मल हो जाए, 9 साल मुकम्मल हो जाए। 9 साल मुकम्मल होने का मतलब कमरी एतबार से 8 साल 8 महीने 20 दिन मुकम्मल हो जाए। बास ने 10 दिन कहा है तो एहतियात कीजिए, 8 साल 8 महीने 10 दिन अगर मुकम्मल हो जाए तो बेटी पर रोजा नमाज वाजिब हो जाते हैं। ये मारक रमजान से पहले पहले वालदेन को गौर कर लेना, इस्तकबाल बाद में कीजिएगा, राशन का इंतजाम बाद में कीजिएगा, बच्चों की ख्वाहिशात पर ख्याल बाद में कीजिएगा। ये तो मालूम कर लें कि ये माह का रमजान का रोजा इस पर वाजिब होगा या नहीं होगा। अब आइए मसाइल फिकिया के बयान के साथ साथ अब आगे बढ़ते और इस्तकबाल माह रमजान से पहले हमने कल आपकी खिदमत में दुआए विदा बयान की। हजरत इमाम रजा अलैहिस्सलाम ने ख्वाजा आबा सालत हरवी इमाम की खिदमत में पहुंचे हुए और इमाम अलैहिस्सलाम ने माह मुबारक शाबान के आखिरी सातों में कुछ बातें बयान फरमाई थी, क्योंकि अब ये मौका महल नहीं रहा। यह आप हर साल सुनते रहते कि 3 रोजे पेशवाई के रखे जाते, तो वो तो टाइम गुजर गया। इस्तकबाल माह रमजान के 3 रोजे, वो टाइम गुजर चुका, जिसने रख लिए तो सुभान अल्लाह माशाल्लाह, नहीं रखे तो अब विदा कैसे करे। तो विदा के कलिमात कल दोहराए थे, आज फिर दोहरा देता हूं। इमाम फरमाते मुसलसल आखिरी सातों में अगर आपके आपके इलाकों में अभी माह शाबान की सात बाकी हो, लम्हात बाकी हो तो पढ़ लीजिएगा, और अगर माह रमजान शुरू हो चुका है तो छोड़ दीजिएगा। क्या पढ़ना है? अल्लाहुम्मा इन लम तकुन गफरत लना फीमा मवा मिन शाबान फ़ग़फ़िर लना फीमा बकिया मिन्हु। ठीक, अगर ये याद ना रहे तो मफाती में लिखा हुआ है, वो भी आपके पास ना हो तो फिर उर्दू में पढ़ लीजिएगा। अगर आपको अरबी नहीं आती तो आपके रब को आपकी जुबान आती है। आपका मसला है कि आपको रब की जुबान नहीं आती, मगर रब का मसला है कि रब को आपकी जुबान आती है। अपनी जुबान में कही, परवरदिगार अगर तूने माए शाबान के गुजरे हुए दिनों में मुझे नहीं बख्शा तो अब जो बाकी रह गए हैं उस दिनों में, रातों में, सायतों में, लम्हात में, सेकंड्स में, जो बाकी रह गए शाबान के उसमें मुझे बख्श दे। माह मुबारक शाबान का विदा और माह मुबारक रमजान का इस्तकबाल। विदा में इमाम ने कुछ और बातें बयान फरमाई जो दोनों बातों को शामिल कर रही हैं, विदा भी हो रहा है और इस्तकबाल भी हो रहा है। विदा कैसे, इस्तकबाल कैसे? विदा ऐसे कि इसका मिजाज भी वही वाला है जो मिजाज माह रमजान है, यानी अगर माहे शाबान में रोजे तो माहे रमजान में रोजे, माहे शाबान में दुआ तो माहे रमजान में दो, माहे शाबान में दुरूद तो माहे रमजान में दुरूद, माहे शाबान में तिलावत कुरान तो माहे रमजान में तिलावत कुरान। तो गोया इन आखिरी सातों को ऐसा समझिए जैसे कि दोनों आपस में मिले हुए मौसम हो। इमाम फरमाते हैं, ए आबा सलत, जानते हो कि किस तरह अब बाकी रह जाने वाली इन सातों में माहे शाबान की इबादतों को अंजाम दो, कसरत दुआ, तिलावत कुरान, गुनाहों की मगफरत, तौबा, तर्क गुनाह, अदायगी हुकूकुल इबाद, दिलों को साफ कर लेना। इन सात चीजों को इमाम ने बयान फरमाया। यही सात बातें हैं विदा के एतबार से और यही सात बातें माह रमजान के इस्तकबाल के हवाले से। तो अब माह मुबारक शाबान का विदा हो गया। इस तरह विदा हो कि आप जब माह मुबारक रमजान की साअत में दाखिल हों तो आपके गुनाह बख्शे जा चुके, आप तिलावत कुरान पहले शुरू कर चुके। अब एक मसला आपकी खिदमत, लोग ख्याल करते हैं शायद कि 30 पारे और 30 दिन, तो ये बात याद दिला दूं कि यह मकतब अहले बैत की अलामत नहीं। खुदा ने कुरान नाजिल किया आयतों और सूरतों के अंदाज में, ना तो खुदा ने रुकू करार दिए इसमें, ना खुदा ने मंजिलें करार दी, ना अज्जा करार दिए। ये सब बाद में ताबईन और तबे ताबईन के बनाए हुए मसाइल हैं। असाब समझते थे कि 7 दिन में कुरान पढ़ना चाहिए तो 7 मंजिलें करार दे दी। बात समझने लगे, नहीं पूरा कुरान तो कम से कम 30 दिन में होना चाहिए तो 30 दिन करार दे दी। नमाज तरावी का मसला आया तो उनके उलमा ने इसमें रुकू लिख दिए। क्या मतलब का रुकू लिखे कि 20 रकत नवाफिल पढ़ी जाती है माहे और रमजान की हर शब में, तो 20 रकत में हर रकत में एक रुकू, तो तकरीबन 540 बनते हैं इस एतबार से। तो 540 रुकू 27 रमजान तक मुकम्मल हो जाते हैं। यह रुकू इसलिए बनाए गए मकतब अहले बैत में इस कुरान मजीद के अंदर आपके हमारे लिए आयतें और सूरतें और जहां जहां सजदे के मकामात। अब आइए, तिलावत कुरान को माह मुबारक रमजान से पहले शुरू कर सकते हैं, कोई हर्ज नहीं। लोग कहते हैं जी ये कुरान अलग है जो शाबान में चल रहा था, ये कुरान अलग जो माह रमजान में शुरू करूंगा, नहीं कोई ऐसे कुरान तो एक माह रमजान में पढ़े। माह शाबान के जनाब पूरे महीने के लिए इतने SMS, पूरे महीने के लिए इतना नेट और पूरे महीने के लिए इतनी कॉल्स इसके नेटवर्क पर जो सेम अपनी है और अदर नेटवर्क के ऊपर। इसी अंदाज से माह मुबारक रमजान ने पूरा पैकेज आपको दिया। रात की दुआ, दिन की दुआ, सहरी की दुआ, अफ्तार के वक्त की दुआ, अफ्तार से पहले की दुआ, अफ्तार के वक्त की दुआ, अफ्तार के बाद की दुआ, और उसके बाद दिन भर जहां जहां भी मौका मिले आपको ऐसी दुआओं का सिलसिला मौजूद है कि इंसान माह शाबान से अपने आप को आमादा कर ले दुआओं के लिए। और कुछ जुमले दुआओं के हमने कल बयान किए थे इमाम जाफर सादिक अलैहिस्सलाम से, और कुछ जुमले आज आपकी खिदमत में उस दुआ से पेश कर दिए जाए। कल हमने 2 जुमले बयान किए थे किताब मफातिहुल जनान शेख अब्बास कुम्मी ने। इस दुआ को 6 इमाम से इस तरह रिवायत के एतबार से नकल किया। अल्लाहुम्मा इन्नी अस्अलुका राहता इंदल मौत वल अफ्फा इंदल हिसाब। उसके बाद आज आपकी खिदमत में उसी दुआ से 2 जुमले और, और ये जुमले कौन से कि जहां पर इंसान अपने रब से 2 चीजें और मांग रहा है। अल्लाहुम्मा इन्नी अस्अलुका, ए परवरदिगार मैं तुझसे सवाल करता हूं, इला कुल्ले खैरिन सबीला, कि तू मुझे हर खैर का रास्ता अता कर दे और जिससे तू राजी नहीं उसका रास्ता बंद कर दे, जो तुझे पसंद नहीं उसका रास्ता बंद कर दे। 2 बातें आज आपकी खिदमत में, और बहरहाल अहले ईमान के लिए तो बहरहाल ये दुआ जुबानी याद होगी, ना हो देख के पढ़ लीजिएगा। اور ایک ایک جملے پر غور کیجئے گا، دو جملے آج خاص طور سے کہ خدا سے کیا مانگے، پروردگار ہر خیر کا راستہ، ہر خیر کا راستہ عطا کر دے. بات واضح ہو رہی؟ اب خیر اگر روزے میں ہے، خیر نماز میں ہے، خیر دعا میں ہے، خیر رات کی شب بیداری میں ہے، خیر حقوق العباد میں ہے، خیر دعا مانگنے میں ہے، خیر درود آل محمد میں ہے، مجھے ہر خیر کا راستہ دکھا دے اے پروردگار، میں تجھ سے سوال کرتا ہوں. اب ایک جملہ آپ کی خدمت میں عرض کر دوں، ہو سکتا ہے یہ بات میں ریپیٹ بھی ہو. سید ابن طاؤس علیہ الرحمہ نے کتاب اقبال الاعمال کے اندر، کیا سید کی بات ہے، سبحان اللہ، ابن طاؤس و عظیم شخصیت کہ جنہوں نے ہفتے کے دنوں کی دعا الگ، دن اور رات کے اعمال الگ، مہینے کے ہر روز کی دعا الگ، اور سال کے اعمال کی دعائیں الگ، چار کتابیں لکھی صرف دعاؤں کے موضوع. دن اور رات کیسے گزاریں، ہفتہ کیسے گزاریں، مہینہ کیسے گزاریں، اور سال کیسے گزاریں. تو یہ میں بات پیش کر رہا ہوں سال کے اعتبار سے. کتاب کا نام ہے اقبال الاعمال، اور یہ 19ویں شب کی دعاؤں میں سے دعا ہے. عجیب دعا ہے، ہو سکتا ہے اگر مجھے یاد رہا اور کوئی موقع بن گیا تو میں اس کو واپس دہراؤں آپ کی خدمت میں. الہی ما کانا دعا کا من لم تجب ہو، بہت ایک جملہ ہے، عجیب جملہ ہے. فرماتے معصوم کے پروردگار اس نے تجھ سے دعا مانگی ہی نہیں جس کو تو نے دعا کا جواب نہیں دیا ہے. ہم لوگ عجیب ہیں، ہم خدا پہ الزام رکھتے ہیں، دعا قبول نہیں کر رہا. کیا ہو گیا؟ دعا قبول نہیں ہو رہی ہماری. آئیے غور تو کیجئے کہ معصوم نے کس طرح سے متوجہ کیا. الہی ما کان دعا، اس نے دعا مانگی ہی نہیں ہے، من لم تجب ہو، جس کو تو نے جواب نہیں دیا. اب کبھی کبھی ہم بہانے کرتے ہیں، آپس کی بات کر رہا ہوں میں آپ سے، ہم سب ایک سو جانتے ہیں کہ جی آپ نے مجھے فون نہیں کیا، آپ بہانہ کریں، فون کیا تھا آپ کا نمبر بند جا رہا تھا. ابھی تو خدا بہتر جانتا ہے کس کا نمبر بند ہے. میں کہتا ہوں سب کے نمبر بند ہو سکتے ہیں مگر خدا کی ایسی ہاٹ لائن ہے جو بند نہیں ہو سکتی، اور اس پر اتنا لوڈ ڈال دیا جائے. کبھی کبھی ہوتا ہے نا کہ ایک ساتھ اگر پانچ لوگ مجھے ایک وقت میں کال کر رہے ہو تو آپ یقین کریں کہ کسی ایک کو میں اٹینڈ کر سکتا ہوں، باقی چاروں کو ایک ہی جواب ملے گا کہ جی آپ کا مطلوبہ نمبر دوسری کال میں مصروف ہے، انتظار کیجئے. خدا کی ہاٹ لائن ایسی ہے کسی کو یہ آنسر نہیں ملتا کہ جی آپ کا مطلوبہ نمبر کسی اور نمبر میں مصروف ہے، انتظار کیجئے. آپ جب بھی دعا مانگے، اللہ اکبر. تو کبھی ایسا بہانے لوگ کرتے ہیں کہ میں تو آپ کو کال کر رہا تھا، آپ کی آواز نہیں آ رہی تھی مجھے. اگر میرے پاس نیٹ ورک بہت عمدہ ہو اور کبھی بھی کوئی ایسی پرابلم مجھے نہ آتی ہو تو میں کہہ سکتا ہوں نہیں بھائی، میں یقین کے ساتھ کہتا ہوں اگر آپ نے کال کی ہوتی میں ریسیو کرتا، آپ کی کال نہیں آئی تو ریسیو نہیں ہوئی. امام کا یہی جملہ، الہی ما کان دعا من لم تجب ہو، اے خدا جس کو تو نے جواب نہیں دیا اس نے اصلاً تجھ سے کچھ کہا ہی نہیں. اللہ اکبر. جتنا غور کرتے جائیے اور دعا سے قریب ہوتے جائیے گا. ماہ مبارک رمضان کا استقبال اور امام علیہ السلام کی یہ دعا جو آپ پہلی شب میں پڑھتے تھے، ہو سکتا ہے رویت کے لحاظ سے یہ آخری شب قرار پائے، بعض علاقوں میں ہو سکتا ہے پہلی شب قرار پائے، آخری شب ماہ شعبان کی ہو تب بھی پڑھ سکتے ہیں دعا، اگر پہلی شب ماہ رمضان کی ہو تب بھی پڑھ سکتے ہیں. اب اس دعا میں دو چیزیں مانگی گئی تھیں، ایک اے خدا مجھے ہر ایک بھلائی کا راستہ تو دکھا دے، اللہم انی اسلوکا الی کل خیر سبیلا. میں صاحبان ایمان کے لیے کیا جملہ استعمال کروں، آپ تو لفظ سبیل سے خوب واقف ہیں. کچھ اور آپ کو سمجھ میں نہیں آتا مگر سبیل سمجھ میں آتی. اور سبیل جب نام حسین پر ہو تو کیا کہنا. نام حسین کی سبیل سے سبیل یاد رکھی. سبیل کہتے ہیں طریقے اور راستے کو. خدا کا بڑا احسان ہے کہ جو ہم شربت اور پانی پیش کرتے ہیں وہ راستہ دہن سے ہوتا ہوا حسین تک جاتا ہے. سبیل حسین. پانی آپ نے پیا, راستہ کہاں تک پہنچے گا؟ حسین تک. تو پروردگار ہر خیر کا راستہ سبیل تو مجھے دکھا دے, اور جو تجھے ناپسند ہو اس کا راستہ مجھ پہ بند کر دے. کیا عجیب کیفیت. مانعن الا ما لا تحب مانعا, اور جو تجھے ناپسند ہے اس کا راستہ روک دے, بند کر دے اسے. غور کیجئے گا کہ کبھی کبھی ایک بہانہ بن جاتا ہے. ویسے تو بچے رات میں بیٹھ کر کارٹون دیکھ لیا کرتے تھے, اب جب ماہ رمضان کا آغاز ہوا آپ گھر میں آئے, دیکھا بچے بیٹھے ہوئے کارٹون دیکھ رہے ہیں, آپ نے آ کر وہاں سوئچ آف کر دیا. اب لا محالہ بچوں نے قرآن پڑھنا کہ بیٹھے قرآن پڑھنے کے لیے, تو ایک راستہ بند کیا ایک کھول دیا. اے پروردگار, ایسے میں تجھ سے التماس کرتا ہوں کہ خیر کے راستے کھول دے اور جو تجھے پسند نہیں اس کے راستے بند کر دے. یہ تو تھی دعا. اب استقبال ماہ رمضان کے حوالے سے بہت مشہور خطبہ استقبالیہ بیان کیا جاتا ہے. آئیے کچھ جملے اس حوالے سے آپ کی خدمت میں عرض کر دیں, اور پھر کچھ پیغامات لیتے ہوئے آج کی حد تک بات کو مکمل کریں گے کہ استقبال ماہ رمضان کیسے ہو, جیسے اس کا مزاج ہے. ماہ رمضان کا مزاج کیا ہے؟ روزہ, نماز, تلاوت قرآن, کثرت دعا, توبہ استغفار, اور عام افراد کے لیے سر پہ ٹوپی پہن لینا, خواتین سر پہ دوپٹہ لے لینا. یہ کیا ہے؟ کیا یہ علامت استقبال ماہ رمضان کی؟ بعض گھروں میں استقبال عجیب ہوتا ہے, لمبی لسٹ بن رہی ہے کہ اس مرتبہ کتنا کیا کیا سامان لینا ہے, پہلی تاریخ کو یہ بنانا ہے, اس کے بعد یہ بنانا ہے. اب کچن کے نام سے بھی چینل کھول دیے گئے, یہ بنائے جاؤ اور رات بھر. کوئی اپنی زبان کے ذائقوں کا نام ماہ رمضان ہو گیا, یا گھر میں راشن جمع کرنے کا نام ماہ رمضان ہو گیا, تو قبلہ کون رہے گا اور کون بچے گا اور کون کھائے گا؟ کیا معصومین نے اسی طریقے سے ماہ رمضان کا استقبال کیا؟ آئیے غور کیجئے کہ ہم دو مثال لے سکتے ہیں استقبال کے حوالے سے. استقبال کبھی ہوتا ہے تو موضوع دیکھ کر ہوتا ہے. میں آپ کی خدمت میں مثال پیش کروں ایک عجیب سی. اگر آپ دولہا کا استقبال کریں سورہ فاتحہ پڑھتے ہوئے, تو آپ کی فاتحہ ہو جائے گی. بیٹو دولہا آ رہا ہے, آپ نے کہا رحم اللہ من قرأ الفاتحہ, لوگ آپ کو پکڑ لیں. کیا ہو گیا؟ کیا عجیب بات کر رہے ہیں. ہمارے درمیان تو ابھی تک مسئلہ سفید لباس کا, سرخ لباس کا اٹکا ہوا ہے. ابھی تک لباس سے فطرت نہیں پہچان سکے, ہاں رنگوں میں کھوئے ہوئے, وہ الگ موضوع ہے. تو استقبال مزاج کے لحاظ سے ہوتا ہے. دولہا کا استقبال ہے تو پھولوں سے ہوگا, درود سے ہوگا, مبارکباد سے ہوگا. میت کا استقبال ہے تو کلمہ شہادت سے ہوگا. اب اس کو الٹا کر دوں اگر میں, دولہا کا استقبال کریں کلمہ پڑھتے ہوئے, اور میت کا استقبال کریں مبارکباد دیتے ہوئے, تو پھر آپ کا انجام کیا ہو؟ مزاج مختلف ہے. تو ماہ رمضان کا استقبال کریں اس کے مزاج کے اعتبار سے. کیا کریں استقبال کے لیے؟ استقبال کے لیے اس طرح کا عمل اختیار کریں کہ آپ منظم کر لیں اپنے آپ کو. آئیے بنائیے ڈائری, 30 روزے, اور 30 روزوں میں سے میں پہلے دن یہ پڑھوں گا, یہ دعا. ساری دعائیں میں ایک ساتھ نہیں پڑھ سکتا پروردگار, میری جاب بھی ہے, اسکول بھی ہے, کالج بھی ہے, جانا بھی ہے, گھر میں بچوں کا خیال بھی کرنا ہے, اور کھانا بھی پکانا ہے, خواتین کا مسئلہ. تو آپ ایک بنائیے برنامہ, یعنی ایک بنائیے پروگرام, ٹائم ٹیبل بنائیے, उसमें आप किस दिन क्या पढ़ेंगे, मसलन एक एक नहजुल बलागा से एक हिकमत, हिकमत नंबर वन, हिकमत नंबर टू, हिकमत नंबर थ्री, माह रमजान का इस्तेमाल। उसके बाद में ये इसमें टाइम लगता है एक मिनट का, उसके बाद में एक आयत पढ़ूं मसलन, या उसके बाद में फिर एक नमाज कोई खास पढ़ लूंगा, उसके बाद में मौका मिलेगा एक दुआ पढ़ लूंगा। और फिर रोजाना टिक कीजिए कि आज आपने अपने टारगेट को अचीव किया कि नहीं किया। शायद सारी जिंदगी वैसे आपने सहीफे कामला पे इतना गौर ना किया, मगर इस माह मुबारक में अपने बरनामे में लाइए सहीफे कामला को, सहीफे अलविया को, उन तमाम दुआओं को जो आले मोहम्मद की बारगाह से आता हुई अपने बरनामे में लेकर आई। इस्तकबाले माह रमजान अपने आप मुनज्जम कीजिए, आपने क्या करना है क्या नहीं करना है, और इसी का नाम रोजा भी। सरकार खत्म ये मर्तबत अहमद मुश्तबा मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, माह मुबारक रमजान का इस्तकबाल खुतबा, खुतबा शाबानी। ये खुतबा शाबानी है, वही खुतबा है जो हर साल आपकी खिदमत में उलमा पेश करते। बस मैं एक इशारा कर दूं आपकी खिदमत में, वो इशारा ये कि एक खुतबा नहीं है, तीन तरह के खुतबात हैं। एक खुतबा वो है जिसकी रिवायत इमाम रजा अलैहिस्सलाम ने अपने आबा व अजदाद से मौलाए कायनात अली इब्ने अबी तालिब अलैहिस्सलाम तक बयान फरमाई, और फिर आपने इरशाद फरमाया कि एक दिन माह शाबान में अल्लाह के रसूल ने खुतबा दिया। इस खुतबे की इब्तिदा अय्युहन्नास कद अकबला इलैकुम शहरुल्लाह बिल बरकत व रहमत वल मगफरा, ए इंसानों तुम्हारे पास अल्लाह का महीना आ पहुंचा। और अगर इस खुतबे के बाद एक और खुतबा, उसका भी आप अंदाज देखिए, यह खुतबा है माह शाबान के आखिरी जुमे में सरकार खत्म ये मरतबा सल्लल्लाहु अलैहि व आलि वसल्लम ने खुतबा शाद फरमाया, वाला खुतबा है। और तीसरा खुतबा है माह मुबारक रमजान की पहली तारीख मस्जिद कूफा में खुद मौलाए मुश्किल कुशा अली इब्ने अबी तालिब अलैहिस्सलाम का खुतबा। इन तीनों खुतबात की जो असल थीम, इस पर गौर कीजिए, इंसानियत से खिताब। अजीब बात है, माह मुबारक रमजान के रोजों का मसला इंसानियत का मसला। कुरान मजीद फुरकान हमीद कहता है, या अय्युहल्लज़ीना आमनु कुतिबा अलैकुमुस्सियाम, ए साहिबान ईमान तुम पर रोजे वाजिब कर दिए गए। तो माह रमजान सिर्फ रोजों का नाम नहीं है, माह रमजान इंसानियत का नाम है। इसलिए खुतबा हाय मासूमीन में इंसानियत से मुखातिब होकर बात की गई, वरना क्या अल्लाह के रसूल कोई अल्फाज नहीं आते होंगे, या अय्युहल्लज़ीना आमनु कद अकबला इलैकुम शहरुल्लाह बिल बरकत व रहमत वल मगफरा, क्या मौलाए मुत्तकियान के पास ये अल्फाज नहीं होंगे। फिर आपने इंसानियत का मौजू बनाया अहले ईमान के अल्फाज छोड़कर। अय्युहन्नास, ए इंसानों, अब आप गौर कर लीजिएगा, बड़े अफसोस के साथ कहना पड़ता है कि मुस्लिम मुआशरे बाज ऐसे हैं कि जहां पर माह रमजान जखीरा अंदोजों का महीना हो जाता है, यानी कहीं हैवानियत और कहीं इंसानियत का पैगाम। और अगर तरबियत ना हो इस्लामी एतबार से, तो आप देख सकते हैं कि अफ्तार के वक्त में, सहर के वक्त में, खाने के मसले पर बाज नादान दोस्तों का आपस में लड़ बैठना हैवानियत, जरा जरा सी बात पे लड़ना, ये तो हैवानों की मिसाल थी, जमाने जाहिलियत की मिसाल थी। इस्तकबाल माह रमजान में इंसानियत का मौजू। या अय्युहन्नास, ए इंसानों, मोहसिन इंसानियत ने, वह रोजा तमाम इंसानों के लिए, अलबत्ता वाजिब अहले ईमान पर या कबूल अहले ईमान से। और इंसानियत के और तमाम बातों को लेते हुए, कद अकबला इलैकुम शहरुल्लाह बिल बरकते व रहमते वल मगफरा, तीन बातें बयान फरमाई अल्लाह के हबीब। पहली बात बरकत, रहमत, मगफरत। اسی پر بعض اہل اسلام علماء نے اس کے تین اشرے کر دیے کہ رحمتوں کا اشرہ، برکتوں کا اشرہ، مغفرتوں کا اشرہ۔ اہل ایمان یہ نہیں کہتے۔ ایک مثال آپ کی خدمت میں، اور اہل اسلام اہل ایمان کے درمیان ایک مثال۔ بہت مشہور جملہ ہے کہ جب کوئی انسان مکہ المکرمہ پہنچے، مسجد حرام میں داخل ہو، جیسے ہی خانہ کعبہ پر پہلی نگاہ پڑے تو جو دعا مانگے قبول ہو جاتی ہے۔ یہ روایت بالکل درست، مگر برادران اہل سنت کے یہاں سے اس کا ماخذ ملے گا۔ اہل ایمان مکتب کے افراد کہتے ہیں علماء کہ جتنی بار بھی مکے میں رہتے ہوئے مسجد حرام میں داخل ہوگا، جتنی بار داخل ہونے کے بعد خانہ کعبہ کو باہر سے اندر آ کر دیکھے گا، ہر مرتبہ جو دعا مانگے گا اس کی دعا قبول ہوگی۔ فرق واضح ہو گیا۔ ایک اور مثال، اور مثال کیا کہ جی حج کے اعتبار سے روزے عرفہ اگر جمعے کے دن پڑ گیا تو برادران کے اعتبار سے حج اکبر ہو گیا، اور اہل ایمان کے لحاظ سے کوئی دن ہو ہفتے کا، جمعہ ہو کہ جمعرات ہو یا پیر ہو کے منگل، جیسے آج کل لاک ڈاؤن میں لوگ کہتے ہیں کیا سنڈے منڈے سب برابر ہو گئے، اب سب برابر ہو گئے، تو اب کوئی بھی دن ہو عرفات کا اہل بیت کے چاہنے والوں کے لیے حج اکبر ہی ہے۔ اسی انداز سے یہ تین الگ الگ اشرے بٹے ہوئے نہیں ہیں کہ مغفرت کا ہے تو رحمت نہیں ہے، رحمت کا تو برکت نہیں ہے، برکت کا تو دونوں نہیں ہے باقی، نہیں۔ یہ پورے 30 دن رحمت بھی ہر روز ہے، برکت بھی ہر روز ہے، مغفرت بھی ہر روز ہے، اور پروردگار عالم ماہ رمضان کی ہر ایک ساعت افطار میں 10 لاکھ افراد کو آتش جہنم سے آزادی عطا کرتا ہے۔ اب اگر 30 دن کا ہو ماہ رمضان، دعا کیجئے 30 دن کا ہو، 29 کا نہ ہو، ورنہ 10 لاکھ کا مسئلہ کم ہو جائے گا۔ ہر ایک دن 10 لاکھ افراد افطار کے وقت میں آتش جہنم سے آزاد کیے جاتے ہیں، پھر جتنی تعداد میں پورے مہینے میں آزاد کیا گیا ہو، اتنی تعداد میں آخری ساعت ماہ رمضان میں آزاد کیے جاتے ہیں۔ اب حساب آپ کر لیجئے، آج کل تو لاک ڈاؤن کے مسائل کو دیکھتے ہوئے ہر ملک نے پیکیجز اناؤنس کیے ہوئے کہ اتنا خرب، اتنا ارب فلاں صنعتوں کے لیے، فلاں افراد کے لیے بجٹ رکھا جا رہا ہے ریلیف کے اعتبار سے۔ پروردگار کے حبیب نے پورے مبارک مہینے میں ریلیف پیکج کا اعلان کیا ہے، ہر ایک دن افطار کے وقت میں 10 لاکھ، تو 30 دن حساب لگا لی، اس کے بعد جتنا پورا مہینے میں بخشے گئے اس میں آئیں گے جمعے بھی، اور ہو سکتا ہے کہ 4 جمعے ہوں یا 5 جمعے۔ جمعے کے پورے 24 ساعتوں میں ہر ساعت میں خدا 10 لاکھ افراد کو آزاد کرتا ہے آتش جہنم سے۔ اب حساب آپ لگا لیجئے کہ 4 جمعے ہو تو کتنا بنے گا، 5 کتنا بنے گا، پھر جتنی تعداد میں وہ پروردگار عالم پورے ماہ مبارک میں آزاد کرتا ہے، اتنی تعداد میں آخری ساعت رمضان میں آزاد کر دیتا ہے۔ تو جتنا ماہ مبارک طولانی ہوگا اتنا ہی اس کے لیے آسانی ہے انسان کے لیے کہ شاید اب بخش دیا جائے۔ چلیے پہلے 10 لاکھ میں نام نہیں آیا، دوسرے میں آ جائے گا، تیسرے میں آ جائے گا، مانگیے تو صحیح۔ بس اپنی بات کو تمام کرتے ہوئے کہ یقیناً ماہ مبارک کے رمضان کا استقبال ایک ایسی ذمہ داری ہے کہ سرکار ختم یہ مرتبہ صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہو یا خود مولائے مشکل کشا کے الفاظ ہو، استقبال ماہ رمضان ہو مگر ایمان اور احتساب کے ساتھ، اپنے آپ کو گناہوں سے بچاتے ہوئے، اپنے شکم کو اور اپنی شرمگاہوں کو حرام سے بچاتے ہوئے، اور جتنا بچانے میں کامیاب ہو گیا اتنا ہی اس کا رمضان، ماہ رمضان کامیاب ہو گیا۔ عزیزو، وقت دعا بھی ہے اور وقت استقبال بھی، اور کیوں نہ استقبال کے لفظ کو بہت اچھے انداز سے آپ نے سماعت کیا کہ ہر ایک آنے والے مہمان کا استقبال اس کے مزاج کے لحاظ سے ہوتا ہے، لیکن اگر کسی کا استقبال اس کے مزاج کے خلاف ہو تو قیامت ہے. اور مجھے کچھ ایسا استقبال یاد آ رہا ہے کہ دو شہروں میں آل محمد کے اس قافلے کا استقبال ایسا کیا گیا کہ ساری زندگی میرا چوتھا امام روتا رہا، اور جب بھی کوئی امام سے پوچھتا تھا مولا سب سے زیادہ آپ پر مصائب کہاں گزرے، میرے مولا نے نہ تو کربلا کا نام بار بار لیا نہ کوفے کا نام بار بار لیا، آپ جب بھی زیادہ نام لیتے تھے شام کا نام لیتے تھے. اور جب کسی نے پوچھ لیا چاہنے والوں میں سے مولا شام میں ایسی کون سی مصیبت گزری تھی، تو بہت تفصیل میں جائیے تو سات مصیبتیں امام نے بیان کی جو شام کی خاص مصیبت ہے. کہیں پتھر مارے جاتے تھے، کہیں شہیدوں کے سر کو زمین پہ پھینکا جاتا تھا، اور کہیں بیویوں کے درمیان مجمع کو لایا جاتا تھا، تو کہیں اس طرح سے جلتے ہوئے آگ کے شعلے اسیروں پر پھینکے جاتے تھے. واہ مصیبت واہ غربت. عزیزان گرامی قدر، کس طرح میرا چوتھا امام ان بازاروں سے گزارا گیا، استقبال کیسا تھا، پردہ دار بیبیوں کا استقبال تھا، تماشائیوں کا مجمع، گھروں کی چھتوں سے لوگ بیٹھے ہوئے. کوفے میں بھی استقبال ہوا تھا مگر وہاں پر لوگ عجیب انداز سے آئے تھے، تماشا دیکھنے آئے تھے، روتے جاتے تھے، صدقے کی روٹیاں کھجوریں لے کر آئے تھے، یتیمان آل محمد پر پھینکتے جاتے تھے، شہزادیاں فریاد کرتی تھیں یا آل کوفہ و شام ان الصدقات علینا حرام. وہ کوفے کا استقبال تھا، یہ شام کا استقبال، وہاں صدقے کی روٹیاں کھجوریں تھیں، یہاں ملون اپنی جھولیوں پتھر بھر کے لائے تھے، ارے کبھی اسیروں کو مارتے تھے، کبھی شہیدوں کے سروں پر پتھر. الا ولعنت الله على القوم الظالمين وسيعلم الذين ظلموا اي منقلب ينقلبون. اور اللہ واسطہ محمد و آل محمد کا ہماری اس عبادت کو اپنی بارگاہ میں قبول و مقبول فرما. بار اللہ واسطہ محمد و آل محمد کا ہم سب کو ماہ مبارک رمضان کی تمام تر عبادات کی توفیق عطا فرما، اس کے حقوق ادا کرنے کی توفیق عطا فرما، اس ماہ مبارک کو ماہ تربیت قرار دے، اس ماہ مبارک کو ہمارے لیے ایسا مہینہ قرار دے جو امام زمانہ سے ہمیں قریب کر دے، ہمارے امام کو ہم سے راضی و خوشنود فرما. امام بارگاہ عالی رضا شارجہ کے تمام خدمت گزاران کی تمام تر خدمات قبول فرما، ان کی توفیقات خیر میں اضافہ فرما، اور جو دام درہم سخن پہلے بھی جس طرح تعاون کرتے رہے اور آج بھی کر رہے ہیں، ان تمام کی بھی خدمات کو قبول و مقبول فرما. ربنا تقبل منا انك انت السميع العليم، بجاء محمد وآله المعصومين برحمتك يا ارحم